यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणका कारण पछिल्लो पटक मुलुकभर थप 7 जनाको मृत्यु। नेपालमा 10 जनामा कालो ढुसीको संक्रमण पुष्टि। 1 जनाको मृत्यु। पार्टीले कार्यवाही गरेपछि गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सदस्य कृष्ण थापा पदमुक्त। र इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरूको गठबन्धनको सहमति। समाचार अब विस्तारमा। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भनिएको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह 4 बजे बैठक बस्ने सार्वजनिक गरिएको थियो। बैठकमा पार्टीको आन्तरिक विषयवस्तुबारे छलफल हुने बताइएको थियो। एमाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ। गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ। राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभा सचिवालयमा गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले आज दिउँसो 1 बजे शुरू भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिनुभयो। थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कार्यवाही गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ। सरकार विरूद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग गर्दै आउनु भएको थियो। कास्केको माछापुच्छ्रे गाउँपालिका 2 स्थित सार्दी खोला स्वास्थ्य चौकीमा 1 कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ। स्थानीय 28 वर्षीय महिलाको सो स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गैराती आइसोलेसनमै प्रसूति गराएको बताइएको छ। कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामविकास चौधरीको निधन भएको छ। कपिल वस्तुको विजयनगर गाउँपालिका 7 निवासी चौधरीको गैराती निधन भएको जनाइएको छ। बाँकेमा कोरोना संक्रमणका कारण थप 5 जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा 3 जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दियाका 2 जना तथा दाङ सल्यान र दैलेखका 1-1 जना छन्। यस्तै कञ्चनपुरमा आज थप 1 जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। नेपालमा पनि कालो ढुसी अर्थात ब्ल्याक फंगसका बिरामी भेटिएका छन्। नेपालमा अहिलेसम्म 10 जना कालो ढुसीका बिरामी भेटिएको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले पुष्टि भएका मध्ये 8 जना मन्त्रालयको सम्पर्कमा र अन्य 2 सम्पर्कमा नआएको बताउनुभयो। उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगंज वीरगंज र काठमाडौँका रहेका छन्। यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए। COVID-19 जस्तै यो रोग नसर्ने भए पनि 45-65 उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गरेको चिकित्सकको भनाई छ। यसैबीच कैलालीको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत 1 म्युकोमाइकोक्सिस अर्थात कालो ढुसी संक्रमितको मृत्यु भएको छ। यही जेठ 17 गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका 65 वर्षीय पुरूषको कालो ढुसीका कारण आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो। लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। काठमाडौँ उपत्यकामा जेठ 31 गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ। काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञा जेठ 31 सम्म लम्ब्याउने निर्णय गरेको हो। जेठ 14 उपत्यकामा बन्द गरिएका किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर बिहान 9 बजेसम्म खोल्न दिने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो। यस्तै सहायक प्रमुख जिल्ला अधिकारी केसरीले विकास निर्माणको काम खुला गरिएको तर निर्माण सामग्री ओसार्न राति मात्र पाइने पनि बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टीजेन परीक्षणलाई निरन्तरता दिने भएको छ। COVID-19 को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टीजेन परीक्षण गर्ने तयारी अनुरूप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो। यसका लागि प्रत्येक ओडाले आफू अनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। कोविडको लक्षण देखिएका कन्ट्याक्ट ट्रेसिङमा परेका अग्रपंक्तिमा रहेर काम गरिरहेका निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागि महानगरपालिकाले जनाएको छ। लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिलाई आफूलाई पाएक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ। दोस्रो लहरको कोरोना कहरले सबैलाई आक्रान्त बनाइरहेको बेला कोइलालीका स्थानीय तहले भने किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन्। स्थानीय तहले किसानलाई 50% अनुदानमा गाउँटोलमै पुगेर धानको बिउ सँगै धान खेतीमा प्रयोग गरिने जिंक र पोषण समेत निशुल्क उपलब्ध गराएका छन्। कोइलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
दोस्रो लहरको कोरोना कहरले सबैलाई आक्रान्त बनाइरहेको समयमा कैलालीका स्थानीय तहले भने किसानलाई धानको बिउ अनुदानमा उपलब्ध गराइरहेका छन्। स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराइरहेका छन्। टिकापुर नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष लौटन चौधरी:
277 बोरा उही गरे मुक्तको मैया पहुँच नपुगेका अलिक सहुलियत खोज्ने किसानहरू 2,50,000 हाराहारी 50% हाम्रो 50% किसानको।
जानकी गाउँपालिकाले पनि आफ्ना पालिकाभित्र का किसानहरूलाई 50% अनुदानमा धानको बिउ वितरण गरेको छ। जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी:
अहिले हामीहरूले 578 कृषकहरूलाई 50% लागत सहभागितामा धानको उन्नत बिउ र हाइब्रिड धानको बिउ सँगै कृषकहरूलाई चाहिने जिंक र पोषण वितरण गरेका छौँ।
केही स्थानीय तहले गाउँटोलमै गएर समेत किसानलाई धानको बिउ वितरण गरेका छन्। कोरोना कहरले समस्यामा परिरहेका बेला किसानलाई गाउँपालिकाले गाउँमै गएर धानको बिउ वितरण गरेको बताउनुहुन्छ जानकी गाउँपालिकाका कृषि प्राविधिक टोप बहादुर।
एक ठाउँमा बोलाउने र एक ठाउँबाट स्रोत तोकेर बाँड्ने भन्ने कुरा थियो। पछिल्लो COVID-19 कारणले गर्दाखेरि हामीले एक ठाउँमा भिडभाड गर्न अप्ठ्यारो भएको कारणले गर्दा ब्लक स्तरमै समुदायमा गएर कोविडको जोखिमलाई पनि ध्यानमा राखेर हामीले चाहिँ अहिले बाँडिरहेको छ।
किसानको वर्षे धानको बिउको ब्याट राख्ने समय आएसँगै स्थानीय तहले गाउँमै आएर धानको बिउ 50% अनुदानमा उपलब्ध गराउँदा किसानहरू पनि खुसी भएका छन्।
धानको बिहासँग हाम्रो जिंक पाइलाटी पोषण पाइलाटी ओ ट्याङ्की फे पाइला जे होस् हाम्रो घरै आएको वितरण हो गिल्बा मिलल खुशी लागल बा।
गाउँपालिका से धान के बिहा पहिले एकदम खुशी लागल हमन है काहे कि हमरा घर बैठे जम्मा चीज बढ़िया से मिल गेल।
स्थानीय तहहरूले धानको बिउ सँगै धान खेतीमा प्रयोग गरिने जिंक पोषण पनि निशुल्क रूपमा उपलब्ध गराइरहेका छन्। कोरोना कहरको यो समयमा स्थानीय तहले किसानलाई 50% अनुदानमा धानको बिउ उपलब्ध गराउनु स्थानीय तहको राम्रो काम हो। स्थानीय तहबाट प्राप्त हुने अनुदानलाई किसानहरूले पनि सदुपयोग गरी फाइदा लिन सके राम्रो हुन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
यो थियो संवाददाता ईश्वर साउदको रिपोर्ट। अब अर्को प्रसंग। कोरोना संक्रमणका कारण विभिन्न पेशा र व्यवसाय धराशायी बन्दै गए पनि कृषि तथा पशुपालन व्यवसाय शुरू गरेका केही व्यक्तिहरूले भने राम्रो आमदानी गरिरहेका छन्। कोरोनाका कारण गीत संगीतको क्षेत्र समेत प्रभावित भएपछि गाईपालन शुरू गरेका तनहुका लोक तथा दोहोरी गायक रमाकान्त ढुंगानाले पछिल्लो समय राम्रो आमदानी गरिरहनु भएको छ। तनहुबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
समाज रूपान्तरणका लागि सिर्जना गरिएका गीतका सर्जकहरू वास्तविक जीवनमा भने कृषि कर्मबाट टाढै रहेको पाइन्छ। तर तनहुका लोक तथा दोहरी गायक रमाकान्त ढुंगानाले भने कोरोना कहरसँगै बन्दाबन्दीको अवस्थामा गाई पालन गरेर मनग्ञ आमदानी लिन सफल हुनु भएको छ।
देखि लकडाउन शुरू भयो अनि लकडाउन शुरू भएपछि हामीहरूको लगभग कन्त बिजोकै भयो। के गर्ने त भन्दा दुध त बिर्दादेखि बच्चासम्म सबैलाई चाहिन्छ। कहिले पनि मैले चाहिँ कृषकहरूको चाहिँ दुध चाहिँ बिक्री नभएको देखिनँ। गाई पालेपछि केही हुन्छ भन्ने सोचेको मैले चाहिँ सुरुमा चाहिँ 2 गाईबाट सुरु गरेँ। गर्दाखेरि राम्रै भयो। हेर्नुहोस् 8-9 गाईबाट चाहिँ मेरो मासिक समथिङ 40,000-45,000 आमदानी छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुका अध्यक्ष समेत भइसक्नु भएका ढुंगानाले कृषि कर्मबाट हुने आमदानीले सन्तुष्टि दिने अनुभव सुनाउनु भयो।
आज म स्टेजमा गएछु, गीत गाएछु, लिएर आएपछि त्यति महत्व हुँदो रहेछ सर, त्यसरी नै खर्च गरिन्थ्यो। पसिनासित सम्बन्धित छ के यसमा, पसिनासित सम्बन्धित छ। दिनभरि चाहिँ गाईलाई सेवा गरे भने भोलि अलिकति दुध बढ्छ र अलिकति पैसा पर्छ भन्ने चाहिँ भावना हुन्छ।
दुःख र गाउँले परिवेशलाई बुझेको व्यक्ति मात्रै लोक गायक बन्न सकिने बताउने गायक ढुंगाना ढिलो चाँडो एकपटक सबै कृषि कर्ममा फर्कने दावी गर्नुहुन्छ। कलाकारहरू मौलिक कला र संस्कृतिको जगेर्ना गर्दै कृषि लगायतका पेसामा पनि संलग्न हुनुलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताउनुहुन्छ।
हामी कलाकार क्षेत्रमा लागेर पनि हामी कृषि पेसामा लागेका छौँ। यो पेसामा लागेपछि त यो सम्मानित पेसा रहेछ भन्ने कुरो सबैले महसुस गर्नु हुन्छ र अलि चाहिँ त्यो बोल्ने मान्छेहरू अलि भेपा तरिकाले यो चाहिँ कस्तो घाँसे भन्ने व्यक्तित्वहरूले पनि त्यो भन्ने आर्ट गर्नुहुन्न जस्तो लाग्छ मलाई।
सामाजिक रूपमा परिचित व्यक्तिहरूले नै कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन सके कृषिबाट समृद्धि सम्भव छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
हजुर दर्शन
भाग्यवानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। इजरायलमा विपक्षी दलहरूको गठबन्धनले नयाँ सरकार गठन गर्ने सहमति गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको 12 वर्ष कार्यकालको अन्त्य गर्दै विभिन्न 8 दल सम्मिलित गठबन्धनले अब नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरू हुने जनाएको छ। सम्झौता अनुसार आलो पालो प्रधानमन्त्री बन्ने क्रममा पहिले दक्षिणपन्थी यामिना पार्टीका अध्यक्ष नाफ्ताली बेनेटले नेतृत्व गर्ने र निश्चित अवधिपछि मध्यम मार्गी पार्टीका नेता यारी ल्यापिडलाई सत्ता हस्तान्तरण गर्ने सहमति बनेको बीबीसीले जनाएको छ। सहमति कार्यान्वयनका लागि संसदमा मतदान हुनेछ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा इजरायलका राष्ट्रपति समक्ष जानकारी गराइएको र अब बन्ने नयाँ गठबन्धनको सरकारले सम्पूर्ण इजरायली जनताप्रति समान व्यवहार गर्ने मध्यम मार्गी नेता ल्यापिडले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इरानको नौसेनाको सबैभन्दा ठूलो जहाज आगलागी भएर समुद्रमा डुबेको इरानी समाचार संस्थाले जनाएका छन्। ओमानको खाड़ीमा डुबेको सो जहाजका चालक दलको भने सुरक्षित उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। जहाजमा आगलागी कसले र किन गराएको हो भन्ने कारण अझै खुलाइएको छैन। हालका वर्षहरूमा इरान र पश्चिमी देशहरूबीच भएका तनावका कारण सो समुद्री इलाका अत्यन्त संवेदनशील मानिन्छ। पछिल्लो समय इरान र इजरायलले एक अर्काको जहाजमाथि आक्रमणको आरोप लगाउँदै आएका छन्। ओमानको समुद्री जलमार्ग विश्वका 100 देशको तेल ढुवानी गर्ने मार्ग मध्ये 5 स्थानमा पर्दछ। अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्र ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यले 2 अन्तरिक्ष मिशन त्यहाँ पठाउने घोषणा गरेको छ। नासाले सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी शुक्र ग्रह किन आगोको गोला बन्यो भन्ने कुरा पत्ता लगाउने लक्ष्यका साथ यो दशकको अन्त्यसम्ममा 2 अन्तरिक्ष मिशन सञ्चालन गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। सन् 2028 2030 बीचमा हुने प्रत्येक मिशनका लागि $50 करोड़ बजेट प्राप्त हुने बताउँदै नासाका प्रशासक बिल नेल्सनले ती मिशनहरूले वैज्ञानिकहरूलाई 30 वर्ष यता पहिलो पटक शुक्र ग्रह अनुसन्धान गर्ने मौका दिने बताउनुभयो। यसअघि नासाले सन् 1990 ताका म्याजेलन मिशन शुक्र ग्रह नजिक पठाएको थियो। सूर्यको सबैभन्दा नजिक रहेको शुक्र ग्रह सौर्य मण्डलकै सबैभन्दा तातो ग्रह हो। र भारतमा पछिल्लो 24 घण्टामा COVID-19 थप 1,34,000 संक्रमित भएका छन्। यो सहित भारतमा हालसम्म 2,84,41,000 व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टाको अवधिमा भारतमा थप 2,887 जनाको मृत्यु भएको छ। यो सहित भारतमा हालसम्म COVID-19 संक्रमणबाट मृत्यु हुनेको संख्या 3,37,999 पुगेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमणका कारण पछिल्लो पटक मुलुकभर थप 7 जनाको मृत्यु। नेपालमा 10 जनामा कालो ढुसीको संक्रमण पुष्टि, 1 जनाको मृत्यु। पार्टीले कार्यवाही गरेपछि गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सदस्य कृष्ण थापा पदमुक्त र इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरूको गठबन्धनको सहमति। यसका साथै दिउँसो 3 बजेको समाचार यहीँ पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।